नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा कवि थापासँगै जगत भण्डारीको स्वागत छ।
नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
नेपाल समूहलाई आम माफी दिने एमाले अध्यक्ष ओलीको घोषणा। नेपाल समूहका 22 सांसदले बुझाए स्पष्टीकरण। अपमान सहेर बस्न नसकिने नेपालको दुखेसो।
कोरोना संक्रमण दर बढेकाले तेस्रो लहर आउन सक्ने सरकारको भनाई। कोरोना खोप खरिदका लागि एडिपीले नेपाललाई करिब 20 अर्ब ऋण दिने।
बोइङदेखि वाइड बडी खरिदको भ्रष्टाचारमा कर्मचारीको पनि मिलेमतो रहेको सांसदको आरोप। नागरिकका विहीनहरूको पीडा सरकारले बुझ्न नसकेको टिप्पणी।
इन्डोनेसियामा सामुद्रिक आँधीका कारण 18 वटा डुङ्गा एकैसाथ दुर्घटनाग्रस्त। कम्तीमा 24 जनाको मृत्यु, 31 भन्दा बढी बेपत्ता।
र टोकियो ओलम्पिकमा नेपालकी सोनियाले पर्सि रसियन खेलाडी इरिनासँग जुडो खेल्ने। नेपाली खेलाडी सन्दीप लामिछाने स्वदेश फिर्ता।
ए हरिबहादुर, मैले आफूले चाहिने तरकारी किने, पैसा कति भयो ल भन त?
आलु टमाटर प्याज जम्मा 237 रुपियाँ।
लु 1000 रुपियाँको नोट छ, 237 रुपियाँ काटेर बाँकी पैसा फिर दियो मलाई।
ए मदन बहादुर, यहाँ त नगद चल्दैन है, विद्युतीय भुक्तानी मात्रै हो। तिम्रो नोट नकल हो कि सकल हो, कसरी छुट्याउने? 1000को नोटबाट 237 रुपियाँ घटाऊ, फेरि क्यालकुलेटर थिच्यो, अनि त्यो फिर्ता दिन खुद्रा रकम कहाँबाट खोज्ने? यस्तो भलादमी मान्छे भएर पनि त्यस्तो नगदको झन्झटिलो कारोबार गर्ने हो? जवाना कहाँबाट कहाँ पैसा?
ए हरिबहादुर, तिमी साँच्चै विद्युतीय भुक्तानी लिन्छौ भने
हेर मदन बहादुर, सानिमा ब्याङ्कको क्युआर कोड अचेल। धेरैजनाले तरकारीको पैसा सोझै क्युआर कोडबाट तिर्नुहुन्छ, मलाई नगदको झन्झटै छैन। सोझै मेरो सानिमा ब्याङ्कको खातामा जम्मा हुन्छ, अनि मेरो मोबाइलमा ट्याङ ट्याङ पैसा आयो भनेर मेसेज पनि आउँछ।
सानिमा सजिलो यी ब्याङ्किङ एपबाट भुक्तानी गर्नुहोस्,
नगद कारोबारको झन्झटबाट मुक्त हुनुहोस्।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल समूहलाई आम माफी दिने घोषणा गर्नुभएको छ। पुष्पलाल स्मृति दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले बाटो बिराएका सबैलाई आम माफी दिने बताउनुभयो।
आज यस दिनमा बाटो बिराएका भड्किएका साथीहरूलाई पनि म आग्रह गर्न चाहन्छु, आज पुष्पलाललाई सम्झिएर म भन्न चाहन्छु, यस पार्टीको यस आन्दोलनको एकताका लागि सबैलाई एमनेस्टी इज ग्रान्टेड, जेसुकै भएको होस् एमनेस्टी, आउनुहोस् मिलेर काम गरौँ।
आफ्ना पद र स्वार्थका कुरा छोडौँ, देश र जनताका समस्याका कुरा गरौँ, अध्यक्ष ओलीले भन्नुभयो। एमालेको विजय यात्रालाई कसैले रोक्न नसक्ने दावी गर्दै उहाँले सबैलाई एकजुट भएर अघि बढ्न आग्रह समेत गर्नुभएको छ। यद्यपि कम्युनिस्ट आन्दोलन र पार्टीले आफ्नै कारणले ठूलो क्षति बेहोरेको उहाँको भनाइ छ। आफ्नै पार्टीको माधव नेपाल समूहका कारण सत्ताबाट च्युत हुनुपरेका पार्टी अध्यक्ष ओलीले आज पुष्पलाललाई सम्झेरै एक भएर जाने बोध भएको बताउनु भएको थियो। सत्ताबाट बाहिरिएपछि निकै आक्रामक बनेका अध्यक्ष ओलीले आज नरम हुने र एक हुने सन्देश दिए पनि वरिष्ठ नेता नेपालले भने आफ्नै घरमा पनि अपमान सहेर बस्न नसकिने बताउनु भएको छ। पुष्पलाल स्मृति दिवसका अवसरमा काठमाडौँकै चम्पादेवीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफूले बनाएको घरबाट त्यत्तिकै बाहिर निस्कन नचाहेको तर अपमान सहेर पनि नबस्ने बताउनुभयो।
तर अपमान सहेर कोही पनि बस्दैन, गलत सबै खालका कुकर्महरू हुँदा हुँदै अनि त्यसलाई सहेर कोही पनि बस्नु हुँदैन, त्यो प्रशिक्षण हामीले पाएको छ।
त्यस क्रममा नेता नेपालले पार्टी कसरी अघि बढ्छ भनेर आफूले पर्खेर हेरिरहेको बताउनु भएको छ। यद्यपि अध्यक्ष ओलीको आजको अभिव्यक्तिले पार्टी एक हुने सम्भावना बढेको तर्फ धेरैले बुझेका छन्।
यसैबीच 4 दिनदेखि जारी नेकपा एमालेको केन्द्रीय कमिटिको बैठक एकता प्रयासलाई जारी राख्ने निर्णय गर्दै सकिएको छ। आजको बैठकले कंग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने र विश्वासको मत दिने सांसदलाई कार्यवाहीको निर्णय गरेन। दुवै पक्षबीच एकताका लागि अनौपचारिक छलफल चलिरहेका बेला कार्यवाही गर्दा एकता भाँडिन सक्ने भएकोले कार्यवाहीको निर्णय रोकिएको प्रवक्ता प्रदीप गेवालीले बताउनुभयो। बरू प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेपाल समूहका 22 सांसदले स्पष्टीकरण बुझाएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै बुझाइएको जवाफमा प्रधानमन्त्रीबाट ओलीले राजीनामा नदिँदा आफूहरूले फ्लोर क्रस गर्नु परेको तर्क गरेका छन्। राजीनामा नदिए पार्टी र दलको निर्णय बिना नै ओली प्रधानमन्त्री रहिरहन खोज्नु पार्टीको विधान र राजनैतिक नैतिकता विपरीत भएको उनीहरूले जवाफ दिएका छन्। त्यसैले यस्तो कार्यको विरोध स्वरूप विभिन्न क्रियाकलापहरू भएका हुन् त्यस्ता क्रियाकलापलाई विधान विपरीत भन्न मिल्दैन नेपाल पक्षले स्पष्टीकरण पत्रमा लेखेको छ। संविधानको धारा 76(5) अनुसार प्रधानमन्त्री चयनमा विवेकको मत दिनु पार्टी विधान र लोकतन्त्र विपरीत नभएको उनीहरूको दावी छ। पत्रमा 23 फागुनको सर्वोच्चको निर्णयको पालना नगरी नवौं महाधिवेशन विपरीत काम अध्यक्ष ओलीले गरेको आरोप लगाइएको छ। एमालेको केन्द्रीय कमिटीले अदालतको आदेश आकर्षित नहुने गरी 22 सांसदलाई हिजो 24 घण्टे स्पष्टीकरण सोधेको थियो।
यस्तै एमाले नेता माधव कुमार नेपालले आफ्नो समूहको 1001 सदस्यीय पिपुल भोलिन्टियर घोषणा गर्नुभएको छ। आज 43 स्मृति पुष्पलाल स्मृति दिवसका दिन युवा सङ्घद्वारा भक्तपुरमा आयोजित एक कार्यक्रममा नेपालले पिपुल भोलिन्टियर घोषणा गर्नुभएको हो। शिव श्रेष्ठको समय जगतमा सार्वजनिक गरिएको पिपुल्स भोलिन्टियरको इन्चार्ज सङ्घका उपमहासचिव एवं प्रवक्ता सञ्जीव राई र सचिव मनोज खत्री तोकिएका छन्। यसअघि नेपाल निकट अनिरा सबैले अखिल फोर्स गठन गरेको थियो।
नेपाली कंग्रेसले पार्टीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगर्ने भएको छ। कंग्रेस महामन्त्री पूर्ण बहादुर खड्काले आज दिउँसो ट्वीट गर्दै पार्टीको बैठक सरकारी निवासमा गर्ने विगतको गलत परम्परा तोड्ने बताउनु भएको छ। पार्टीको पदाधिकारी र पूर्व पदाधिकारी बैठक भोलि प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढा नीलकण्ठमा बस्ने बताउनु भएको छ।
निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपाको दुवै पक्षलाई कागजात सहित बोलाएको छ। शनाखतका लागि स्वयं उपस्थित हुन जसपाको कार्यकारिणी समिति सदस्यलाई आग्रह गरिएको छ। जसपाको विवाद निरूपणका लागि आयोगले गठन गरेको इजलासले दल एकीकरण हुँदाका बखत प्रस्तुत भएका कागजात सहित उपस्थित हुन भनेको हो। निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आयोगले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचय पत्रको प्रतिलिपि सहित साउन 11 गते बिहान 11 बजे आयोगमा उपस्थित हुन आग्रह गरिएको हो। जसपा नेपालको आधिकारिकता सम्बन्धी विवादबारे निर्वाचन आयोगमा दुवै पक्षको दावी बहस आजै सकिएको छ। आयोगको इजलासमा पार्टीको आधिकारिकतामाथि दावी गर्दै जसपा अध्यक्ष महन्त ठाकुर पक्षबाट 8 र उपेन्द्र यादव पक्षबाट 6 बहस गरेका थिए।
राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारले कोरोनाको रोपाई गरेको आरोप लगाउनु भएको छ। राष्ट्रिय सभा आजको बैठकमा बोल्दै आफ्नो धारणा राख्दै उहाँले विपक्षी नेकपा एमाले सड़क प्रदर्शन र जुलुस गरेर कोरोना फैलाउन खोजेको आरोप लगाउनु भएको हो।
बाँदरे जुलुस गर्दै विभिन्न जुलुस गर्दै कोरोनाको रोपाई गर्दैछ, उनलाई मजा छ। एक गरिब मरे भने रुगा खोकी हो, औषधि गर्न पर्दैन, सुई सुई लाउनु पर्दैन, खोप चप्ताइँदैन भनेर भाषण गर्ने, कोरोना चाहिँ रोपाई गरिदिरहने।
केही दिन यता देशभर कोरोना मुक्त हुनेभन्दा थपिनेको दैनिक संख्या दोब्बर हुँदै गएको छ। आज 1288 संक्रमणमुक्त हुँदा 2714 थपिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार 1829 परीक्षण गर्दा सो संक्रममा संक्रमण पुष्टि भएको हो। सबैभन्दा धेरै आज काठमाडौँ उपत्यकामा 751 संक्रमण देखिएको छ। तीमध्ये काठमाडौँका 536, ललितपुरका 130 र भक्तपुरका 85 छन्। उपत्यका बाहिर मोरङमा 245 र सुनसरीमा 149 संक्रमण पुष्टि भएको छ। पछिल्लो 24 घण्टामा कोरोनाका कारण 24 ज्यान गुमाएका छन्। आज 635 आइसियू र 172 भेन्टिलेटरमा उपचाररत छन्।
देशभर कोभिड 19 विरुद्धको खोप अभियान तीव्र गतिमा सञ्चालन भइरहेको छ। सरकारले चीन र अमेरिकाबाट थप खोप ल्याए लगत्तै खोप अभियान तीव्र बन्दै गएको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आजसम्म भेरोसेल र कोभिसिल्डको दुवै डोज खोप प्राप्त गर्ने संख्या 11,43,098 पुगेको छ। 18,28,484 जनाले भारतबाट आयात भएको कोभिसिल्डको पहिलो मात्रा लगाएका थिए, जसमध्ये 4,60,308 जनाले मात्रै दोस्रो डोजको खोप लगाउन पाएका छन्। बाँकी 13,68,176 नागरिकलाई भने जापानबाट आउने भनिएको अस्ट्राजेनेकाको खोप दिने तयारी छ। यस्तै चीनबाट ल्याइएको भेरोसेल खोप 14,80,246 जनाले पहिलो मात्रा लगाएको मध्ये 6,82,790 जनाले दोस्रो मात्रा पनि पाइसकेका छन्। केही दिन अघि मात्रै अमेरिकाबाट ल्याइएको जोन्सन एन्ड जोन्सनको खोप आजसम्ममा 1,38,142 जनाले लगाइसकेका छन्। यो खोप भने दोस्रो मात्रा लगाउन नपर्ने बताइएको छ। जोन्सन एन्ड जोन्सनको खोप सकिएपछि काठमाडौँमा यो खोप लगाउन स्थगित गरिएको छ। आज प्रशासनले 18 वर्षभन्दा माथिकालाई जोन्सन खोप दिने निर्णय गरेपछि खोप केन्द्रमा भिड बढेको थियो। ललितपुर र भक्तपुरमा भने खोप अभियान जारी छ।
चीनबाट आज थप 8,00,000 डोज कोरोना विरुद्धको भेरोसेल खोप आइपुगेको छ। खोप लिएर नेपाल वायुसेवा निगमको विमान दिउँसो 2 बजे त्रिभुवनन्तर राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था शाखाका बडेबाबु थापाका अनुसार हाल खोपलाई विमानस्थलमा रहेको भण्डार कक्षमा स्टोर गरिएको छ। उहाँले विमानस्थलमा रहेको भण्डार कक्षबाट नै खोप वितरण हुने बताउनुभयो। निगमको विमानले आगामी आइतबारसम्म 3 उडान गरी कम्तीमा 24,00,000 डोज खोप काठमाडौँ ल्याउने योजना बनाएको छ।
जापानबाट कोरोना विरुद्धको 16,00,000 डोज अस्ट्राजेनेकाको खोप केही दिनमै आउने भएको छ। नेपालस्थित जापानी राजदूत किकुता युताकाले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग गरेको भेटमा जापानले दिने भनेको 16,00,000 डोज अस्ट्राजेनेकाको खोप छिट्टै आइपुग्ने बताएको प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्विटर मार्फत जानकारी दिनुभएको छ।
सरकारले पछिल्लो समय कोरोना संक्रमण दर बढेकाले तेस्रो लहर आउन सक्ने भन्दै अक्सिजन र सय लगायत सेवाहरूको तयारी गर्न स्वास्थ्य संस्थाहरूलाई आग्रह गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो हुँदा संक्रमण बढेको र संवेदनशील भएर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न सबै सर्वसाधारणलाई आह्वान समेत गरेको छ।
एसियाली विकास बैंकले कोभिड 19 विरुद्धको खोप खरिदका लागि 19,80,00,000 रुपियाँ ऋण प्रदान गर्ने भएको छ। बैंकले 68,00,000 नेपाली लाभान्वित हुने गरी 1,59,00,000 मात्रा खोप खरिद गर्न उक्त रकम ऋण स्वरूप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ।
अर्थमन्त्री जनार्दन शर्माले विश्व बैंकले गरेको सहयोग प्रति धन्यवाद ज्ञापन गर्नुभएको छ। मन्त्री शर्मा र विश्व बैंकका प्रतिनिधिबीच भएको भर्चुअल बैठकमा विश्व बैंकलाई उहाँले धन्यवाद दिनुभएको हो। कोभिड उपचारका लागि विश्व बैंकले नेपाललाई 29 मिलियन र कोभिड खोप खरिदका लागि 75 मिलियन अमेरिकी डलर सहयोग गरेको थियो। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्।
के तपाईँमा 3 दिनदेखि 100 डिग्री भन्दा बढी ज्वरो, रुगाखोकी, श्वास प्रश्वास, पखाला लाग्ने, टाउको र शरीर दुख्ने मध्ये कुनै एक वा एक भन्दा बढी लक्षण देखिएको छ?
त्यस्तो लक्षण COVID-19 निमोनिया हुन सक्छ।
त्यस्तो लक्षण देखिएमा चिकित्सक वा स्वास्थ्य कर्मीको परामर्शमा जाऊ।
चिकित्सक वा स्वास्थ्य कर्मीको परामर्शमा मात्रै उपचार विधि अवलम्बन गरौ।
COVID-19 आफू, आफ्नो परिवार र समुदायलाई बचाउन अनिवार्य मास्क प्रयोग गरौ।
सामाजिक दूरी पूर्ण रूपमा पालना गरौं। धेरै जना भेला हुने ठाउँमा आफू नजाऊ र अरूलाई पनि नजान प्रोत्साहित गरौं।
मिची मिची साबुन पानीले 1 मिनटसम्म हात धोऊ।
आफ्नो अमूल्य जीवन डर, त्रास र चिन्तामा होइन, सावधानी अपनाएर आफू बचौ र अरूलाई रोग सार्नबाट बचाउ।
प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय, बागमती प्रदेश।
यो हो थाहा संचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
राष्ट्रिय सभाकी सांसद विमला राई पौड्यालले संविधान अनुसार नागरिकता पाउनुपर्ने 6 लाख युवाहरू नागरिकताविहीन हुनुको जिम्मेवार सांसदहरू रहेको टिप्पणी गर्नुभएको छ। नागरिकता विधेयक पारित नगरेर सांसदहरूले ठूलो अपराध गरेको उहाँले बताउनुभयो। नागरिकताविहीन हुनेहरूको पीडा सांसदहरूलाई छुन नसकेको सांसद राईको भनाइ छ।
दलीय समिति सहमति भए दलीय सहमतिको नाम 6 लाख नागरिक हुने युवाहरूलाई नागरिकता विहीन बनाएर राख्न मिल्छ? त्यो चाँडो निकाल्नु पर्दैन सम्मानज्यू? यो एकदमै ठुलो अपराध गरिराखेका छौँ हामी। यहाँ संसदमा बस्ने सांसदहरू कोही पनि नागरिकता विहीन छैनौँ। नागरिकता विहीन भएको भए हामी यहाँ आउने थियौँ। हाम्रा छोराछोरी नागरिकता विहीन छैन, त्यसकारण यसले हामीलाई कति छोएको छ मलाई शङ्का लाग्न थालेको छ। होइन भने नागरिकताको विधेयक यति बेला पास भइसक्नु पर्थ्यो।
सरकारको स्वामित्वमा रहेको निगम माफियालाई नेपाल वायुसेना निगम माफियालाई बुझाउन लागेको भन्दै कर्मचारीले विरोध प्रदर्शन गरेका छन्। कर्मचारीले संयुक्त ट्रेड युनियन सङ्घर्ष समिति बनाएर सरकारले चालेका कदमको विरोध गरेका हुन्। सरकारले हतारमा सरकारको सम्पत्ति माफियालाई बुझाउन लागेको र नेपालको गौरवशाली इतिहास मेट्न खोजेको भन्दै उनीहरूले यो कार्य तत्काल रोक्न माग गरेका छन्। सरकारको हितमा काम गर्नुपर्ने महाप्रबन्धक डिम प्रकाश पौडेलले सरकारको मिले मतोमा माफियाको हितमा काम गरेको भन्दै उनको राजीनामा समेत मागेका छन्। कर्मचारीको सङ्घर्ष समितिले 3 दिनको छोटो अवधिमा कुनै कर्मचारीलाई थाहा नदिई प्रबन्ध पत्र तयार गरेर 51% सेयर किन्ने जुनसुकै लगानीकर्तालाई पनि नेतृत्व दिने प्रावधान राख्नु गलत भएको बताएका छन्।
यसैबीच नेपाली कङ्ग्रेसका सांसद दिव्यमणि राज भण्डारीले बोइङदेखि वाइड बडी खरिदको भ्रष्टाचारमा नेपाल वायु सेवा निगमका कर्मचारीको पनि मिलोमत रहेको आरोप लगाउनु भएको छ। संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको वायु सेवा हेर्ने उपसमितिका संयोजक समेत रहनुभएका सांसद राज भण्डारीले आज नयाँ सडकस्थित वायु सेवा निगमको प्रधान कार्यालयमा भएको विरोध प्रदर्शन कार्यक्रममा निगमको व्यतिथिमा मन्त्री र मन्त्रालयमा कार्यरत कर्मचारीहरू मात्रै नभई निगमकै कर्मचारीहरूको पनि हात रहेको आरोप लगाउनुभयो। सांसद भण्डारीले अहिलेको परिस्थितिमा निगमको स्वामित्व 51% सरकारको हुनुपर्ने बताउनु भएको छ।
इज्जत, देशको स्वामित्व र अहिलेको परिस्थितिमा 51% सरकारको स्वामित्व हुनुपर्छ भन्ने मेरो पनि विश्वास छ।
निगमलाई निजीकरण हुनबाट रोकी देशको इज्जत गुम्न दिन नहुने उहाँले बताउनुभयो। एकातिर कर्मचारी कटौती हुने र अर्कातिर आफ्नो मान्छे राख्नु न्यायोचित नभएको उहाँले बताउनुभयो।
गृह मन्त्रालयले लामो तथा मध्यम दूरीका सवारी साधन सञ्चालन अनुमति दिन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। सवारी साधन सञ्चालन गर्न आवश्यक सहजीकरण गर्न 4 गते मन्त्री परिषदले लिखित पत्र मन्त्रालयलाई पठाएपछि यस्तो निर्देशन दिइएको हो। मन्त्रालयका प्रवक्ता जनकराज दाहालले परीक्षार्थीहरूको स्वास्थ्यका लागि सबै जिल्लालाई यातायात सञ्चालन गर्न निर्देशन दिइएको बताउनुभयो। जिल्लाका डिसिएमसीले निर्णय लिएर सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको छ। मन्त्रालयले हिजै सबै जिल्लाका लागि पत्र जारी गरिसकेको छ।
यातायात व्यवसायीहरूले भाडा समायोजन र COVID-19 विरुद्धको खोप माग गर्दै आज विरोध र्याली निकालेका छन्। सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको आह्वानमा निकालेको र्याली यातायात व्यवस्था कार्यालय एकान्त कुनासम्म पुगेको बताइएको छ। उनीहरूले जोरपाटी स्वयम्भू लगायत ठाउँबाट र्याली निकालेका थिए। र्यालीले चाहबिल मित्र पार्क गौशाला लगायतका सड़कमा सवारी साधनको जामले अस्तव्यस्त बनेको थियो। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले सर्भिस ट्र्याकबाट र्याली निकाल्न लगाएको बताउनुभयो। यातायातको कागजपत्र नवीकरण र जरिवाना छुट गर्नुपर्ने, यातायातको बिमा छुट, 20 वर्ष पुगेका सवारीको अवधि थप गर्नुपर्ने लगायत माग व्यवसायीहरूको छ।
त्रिभुवन विश्वविद्यालय त्रिवीले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी वार्षिक परीक्षाहरू सञ्चालन गर्न सबै जिल्लाका परीक्षा केन्द्रलाई आग्रह गरेको छ। COVID-19 रोकिएको परीक्षा भौतिक उपस्थितिमै गर्ने भएपछि त्रिवीले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न भनेको हो। यही साउन 5 गतेबाट स्नातक तह 2 वर्षको परीक्षा पूर्व निर्धारित केन्द्रबाट सञ्चालन भइरहेको छ। परीक्षा व्यवस्थित ढङ्गले नै सञ्चालन भइरहेको त्रिवीले जनाएको छ। स्नातक तहको प्रथम वर्षको परीक्षा भने आगामी 10 गतेबाट हुँदैछ।
सर्वोच्च अदालतले संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सम्बन्धी विवादहरूको सुनवाई साउन 15 गतेपछि मात्रै गर्ने भएको छ। कोरोना महामारीका कारण अधिकांश सेवा कटौती गरेको सर्वोच्च अदालतले साउन 15 गतेपछि मात्रै सबै सेवा खुला गर्ने निर्णय गरेको हो। साउन लागेपछि लगत व्यवस्थापनका कारण केही दिन फेरि कामकाज प्रभावित भएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले बताउनुभयो।
नेपाल राष्ट्र ब्याङ्कले नेपाल राष्ट्र ब्याङ्क सहित अन्य ब्याङ्कहरूको सिस्टम सुरक्षित रहेको जनाएको छ। ह्याकरले नेपाल राष्ट्र ब्याङ्क सहित 15 ब्याङ्कको सिस्टम ह्याक गरी रकम निकाले धम्की दिएपछि राष्ट्र ब्याङ्कले सबै सिस्टम चेक गरेर सुरक्षित रहेको भन्दै डराउनु नपर्ने जनाएको छ। ह्याकरले हिजो साँझ राष्ट्र ब्याङ्कका प्रवक्ता सहप्रवक्ता लगायत विभिन्न ब्याङ्कका उच्च अधिकारीलाई चेतावनीपूर्ण इमेल पठाउँदै आज बिहान सिस्टम ह्याक गरी रकम निकाल्ने म्यासेज पठाएको थियो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलको सहितका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com।
टिभी मात्र होइन अब इन्टरनेट सरनेट आयो है चलाउ यसलाई रमाउ लेटेस्ट टेक्नोलोजीको डिसो फाइबर नेट हाई स्पिड इन्टरनेटको मजा सरर
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार र thahakhabar.com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। प्रतिरोध जनाधिकार आन्दोलन समूहले हरेक क्षेत्र जात लिङ्ग वर्ण आदिमा हुने विभेद विरुद्ध विरोध प्रदर्शन गरेको छ। आज उनीहरूले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्। आन्दोलन समूहले आयोजना गरेको उक्त प्रदर्शन माइतीघरबाट सुरु भई नयाँ बानेश्वरमा पुगेर कुणसभामा परिणत भएको थियो। थोत्रो थिति फालौं, आउनुहोस् नयाँ थालौं, युवाहरू उठ, यो थिति फेर्नु छ लगायतका नाराहरू लेखिएको ब्यानर तथा प्ले कार्ड सहित प्रदर्शन गरेका छन्।
मोरङ व्यापार संघका पदाधिकारीले अर्थमन्त्री जनार्दन शर्मासँग भेटघाट गरी मौद्रिक नीतिमा समेट्नुपर्ने 21 बुदा सुझाव पेश गरेका छन्। संघका अध्यक्ष प्रकाश मुन्दडाको नेतृत्वमा काठमाडौँमा आएको उद्योगी व्यवसायको टोलीले सरकारलाई यस्तो सुझाव दिएको हो। सिन्दरबार स्थित अर्थ मन्त्रालयमा भेटघाट गरी टोलीले कोरोनाबाट रुङ्न भएको उद्योग तथा व्यापार क्षेत्रलाई उकास्ने र राहत दिने गरी मौद्रिक नीति ल्याउन सुझाव दिएको उहाँले बताउनुभयो।
पारिश्रमिक माग राख्दै अनशनरत सडक मजदुरहरूले 20 दिनपछि अनशन तोडेका छन्। पाटन पञ्चेश्वर सडकमा कार्यरत सडक मजदुरहरूले 21 महिनादेखि पारिश्रमिक नपाएको भन्दै गत असार 18 गतेदेखि अनशन सुरु गरेका थिए। पाटन पञ्चेश्वर सडकको 0 पोइन्टमा अनशन बसेका 12 सडक मजदुरहरूलाई पाटन नगरपालिकाका प्रमुख केशव बहादुर चन्दले जुस खुवाएर अनशन तोडाएका हुन्।
महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका 4 डामही गाउँ स्थित महारानी मन्दिरका पुजारीको 125 वर्षको उमेरमा निधन भएको छ। 50 वर्ष अघिदेखि निरन्तर रूपमा मन्दिरको पूजा गर्दै आएका बाबा वैदेही दासको आज बिहान 7 बजे निधन भएको हो।
चितवन मेडिकल कलेजको कलेजले मुटुको शल्यक्रिया पुनः सुरु गरेको छ। विगत केही वर्ष अघि मुटुको शल्यक्रिया सुरु गरेको कलेजले केही समय बन्द गरेको थियो। सेवा सुरु गरेसँगै कलेजले एउटा शल्यक्रिया समेत गरेको छ।
सल्यान जिल्ला अस्पतालमा रहेकी सुत्केरीको फोक्सोमा समस्या देखिएपछि हेलिकप्टरबाट उद्धार गरिएको छ। महोत्तरी जिल्ला सुनाम गाउँपालिका एक घर भए हाल सल्यान शारदा नगरपालिका 2 बस्दै आइरहेकी 21 वर्षीय अर्चना यादवको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत लगिएको हो।
दाङ प्रहरीले अवैध लागू औषध चरेस र ब्राउन सुगर सहित 5 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागलुङ निसीखोला गाउँपालिका एक बस्ने 21 वर्षीय सुदीप सिन्जाली मगर र बागलुङकै बरिगाड गाउँपालिका दुई बस्ने 30 वर्षीय रेमबहादुर भुजेल रहेका छन्। यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका एक पैयाखोरे बस्ने 18 वर्षीय प्रेम प्रकाश विक, वडा नम्बर 5 का 14 वर्षीय किरण विक र वडा नम्बर 6 भीआईपी टोल बस्ने 45 वर्षीय चामुकुमारी विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
यति एयरलाइन्स प्रणालीको सहयोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मूल गेटमा ट्राफिक बत्ती जडान गरिएको छ। निजी क्षेत्रको हवाई संस्था यतिले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत एयरपोर्टको मुख्य प्रवेशद्वार गोल्डेन गेटमा 3 वटा अत्याधुनिक ट्राफिक बत्ती जडान गरेको हो। ट्राफिक बत्तीको आज बिहान यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सिओ अनुज रिमाल र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले संयुक्त उद्घाटन गर्नुभयो।
रातो मच्छिन्द्रनाथ मन्दिरमा 20 फिट गाह्रो लगाउने काम सम्पन्न भएको छ। बुङमती स्थित रातो मच्छिन्द्रनाथ मन्दिर पुनः निर्माणमा गाह्रो लगाउने काम सम्पन्न भएको हो। मन्दिरमा प्रयोग गरिने काठ तथा इट्टा समयमै पाउन नसक्दा र मुलुकमा कोरोना महामारी पनि बढ्दा पुनः निर्माणमा ढिलाइ भइरहेको छ।
धितोपत्र कारोबार हुने साताको अन्तिम दिन आज बजारमा दोहोरो अङ्कले उकालो लागेको छ। बजार आज 18.76 अङ्कले बढेसँग नेप्से परिसूचक 3433.33 बिन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सिटिभ इन्डेक्स पनि 4.09 अङ्कले बढेर 562.28 बिन्दुमा पुगेको छ। आज कारोबार रकम पनि 11 अर्ब रुपियाँको हारारीमा भएको छ।
नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इन्डोनेसियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा 24 जनाको मृत्यु भएको छ भने अरू 31 जना बेपत्ता भएका छन्। देशको पश्चिमी कालीमान्थान प्रान्तमा सामुद्रिक आँधीका कारण 18 डुङ्गा पल्टिएको सरकारी अधिकारीले जनाएको छ। उद्धारकर्ताले बेपत्ता भएकाको खोजी तीव्र बनाइएको पनि अधिकारीहरूले बताएका छन्। उद्धारकर्ताले 83 जनालाई भने सकुशल उद्धार गरेका छन्। बन्दरगाह नजिकै दुर्घटना भएका डुङ्गा भने नियन्त्रणमा ल्याइसकिएको अधिकारीहरूले बताएका छन्। खोजी तथा उद्धार जारी रहेकोले मृत्यु भएकाको संख्या अझ धेरै हुन सक्ने उद्धारकर्ताले बताएका छन्। इन्डोनेसियामा सामुद्रिक आँधी बेला बेलामा आइरहने र ठूलो मानवीय क्षति भइरहने गरेको छ।
इक्वेडोरको दुई जेलमा भएका दङ्गामा परिकम्तीमा 8 जनाको मृत्यु भएको छ। उक्त घटनामा अन्य 20 जना घाइते भएको जनाइएको छ। घाइतेमा 3 प्रहरी अधिकारी समेत छन्।
नेपाल परिवेशमा अब खेल समाचार। जापानको टोकियोमा भोलि उद्घाटन हुने 32 ग्रीष्मकालीन ओलम्पिक अन्तर्गत जुडो खेलमा नेपालकी खेलाडी सोनिया भट्टले रसियाकी खेलाडी डोलगोभा इरिनासँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ। आज सार्वजनिक भएको खेल तालिका अनुसार जुडो खेलाडी भट्टले प्रारम्भिक चरणमा इरिनासँग खेल्ने पक्का भएको हो। उनी 48 केजी तौल समूहमा इरिनाको सामना गर्नेछिन्। भट्ट विश्व वरियतामा 127 स्थानमा छिन् भने इरिना विश्व वरियतामा 9 स्थानमा छिन्। उक्त खेल साउन 9 गते हुनेछ। पदकको टुङ्गो पनि सोही दिन लाग्नेछ। भट्ट वाइल्ड कार्ड मार्फत ओलम्पिक खेलमा छनौट भएकी हुन्। उनले नेपालमा आयोजना भएको 13 दक्षिण एसियाली खेलकुद सागमा कास्य पदक जितेकी थिइन्। उनी महिला 48 केजी मुनि तौल समूहमा नेपाललाई कास्य पदक दिलाएकी थिइन्। डोपिङ प्रकरणमा प्रतिबन्धमा परेको रुस ओलम्पिक खेलमा देशका रूपमा सहभागी छैन। रसियाका खेलाडीले रुस ओलम्पिक कमिटीको झण्डा मुनि रहेर प्रतिस्पर्धा गर्नेछन्। 32 ग्रीष्मकालीन ओलम्पिकका खेल भने 2 दिन अघिदेखि नै सुरु भइसकेको छ।
र द 100 क्रिकेट प्रतियोगिताका लागि इङ्ल्यान्ड गएका नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने स्वदेश फर्किएका छन्। उनी आज दिउँसो नेपाल आइपुगेका हुन्। भिजा समस्याका कारण प्रतियोगिता नखेली सन्दीप स्वदेश फर्किएको जनाइएको छ। सन्दीपले Tier 5 भिसा पाए पनि प्रतियोगिता खेल्नका लागि अनुमति नपाएका हुन्। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
नेपाल समूहलाई आम माफी दिने एमाले अध्यक्ष ओलीको घोषणा। नेपाल समूहका 22 सांसदले बुझाए स्पष्टीकरण। अपमान सहेर बस्न नसकिने नेपालको दुखेसो।
कोरोना संक्रमण दर बढेकाले तेस्रो लहर आउन सक्ने सरकारको भनाई। कोरोना खोप खरिदका लागि एडिपीले नेपाललाई करिब 20 अर्ब ऋण दिने।
बोइङदेखि वाइड बडी खरिदको भ्रष्टाचारमा कर्मचारीको पनि मिलेमत रहेको सांसदको आरोप। नागरिकताविहीनहरूको पीडा सरकारले बुझ्न नसकेको टिप्पणी।
इन्डोनेसियामा सामुद्रिक आँधीका कारण 18 वटा डुङ्गा एकैसाथ दुर्घटना ग्रस्त। कम्तीमा 24 जनाको मृत्यु, 31 जना भन्दा धेरै बेपत्ता।
र टोकियो ओलम्पिकमा नेपालकी सोनियाले पर्सि रसियन खेलाडी इरिनासँग जुडो खेल्ने नेपाली क्रिकेटर सन्दीप लामिछाने स्वदेश फिर्ता।
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल प्रविधि सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। कवि र जगत बिदा हुन्छौ। नमस्कार।
थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।